यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकमा मन्त्री परिषद पुनर्गठनका विषयमा छलफल, बैठक आज पुनः बस्ने। कोरोना भाइरस परीक्षण प्रयोगशालाको गुणस्तर सुधार गर्न प्रयोगशाला संचालकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। करिब 6 महिनापछि आजदेखि आन्तरिक हवाई उडान शुरू हुँदै पार्टीका मन्त्रालय स्तरीय समन्वय समितिका संयोजकलाई आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा खबरदारी गर्न कांग्रेस संसदीय दलको निर्देशन र कोरोनाको संक्रमितको संख्यामा लगातार वृद्धि भएपछि बेलायती सरकारद्वारा कड़ा नियम लागू, नियम तोड्नेलाई 10,000 पाउण्डसम्म जरिवाना गरिने। समाचार अब विस्तारमा। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठकले मन्त्री परिषदको पुनर्गठन स्थायी कमिटिको निर्णय बमोजिम गर्ने तय गरेको छ। कोटेश्वर पेरिस डाँडा स्थित पार्टी कार्यालयमा हिजो बसेको बैठकले मन्त्री परिषद गठनका विषयमा विभिन्न कोणबाट आएका सुझावका आधारमा छलफल गर्ने तय गर्दै कमिटिको निर्णय बमोजिम अघि बढ़ने नीतिगत निर्णय गरेको हो। बैठकले संवैधानिक राजनैतिक नियुक्ति बारेमा सरकारलाई आधार तय गर्न सजिलो बनाउनका निम्ति छलफल गर्ने कार्यसूची तय गरेको नेकपाका प्रवक्ता नारायण काजी श्रेष्ठले बैठकपछि जानकारी दिनुभयो। बैठकले सांगठनिक एकीकरणका बाँकी कामहरू पूरा गर्ने विषयमा छलफल गर्ने, संगठन विभागका निर्णयहरूको कार्यान्वयन गराउने, स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेका पदहरूको पदपूर्ति र विगतमा गरिएका काम कार्यवाहीहरूका विषयमा छलफल गर्ने कार्यसूची समेत तयार पारेको छ। पार्टीका पूर्णकालीन कार्यकर्तालाई आर्थिक सहयोग गर्ने प्रचलन अनुसार केन्द्रीय कमिटिका सदस्यहरूलाई नियमित रूपमा आर्थिक सहयोग गर्ने बारेमा पनि छलफल गर्ने एजेण्डा बैठकले तय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज दिउँसो 1 बजे पुनः पेरिस डाँडामा बस्ने तय गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नमूना परीक्षण गर्ने प्रयोगशालाको गुणस्तर सुधार गर्न निर्देशन दिएको छ। प्रयोगशालाको गुणस्तरका सम्बन्धमा पछिल्लो समय मन्त्रालयमा गुनासो आउने गरेकाले कोरोनाको नमूना परीक्षण गर्ने प्रयोगशाला संचालकलाई गुणस्तर कायम राख्न मन्त्रालयले निर्देशन दिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अबदेखि कोरोना संक्रमितका लागि आइसोलेशन व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिएको जानकारी पनि दिनुभयो। होम आइसोलेशन वा संस्थागत आइसोलेशनमा राखिएका व्यक्तिहरूलाई 14 दिनपछि अनिवार्य रूपमा चार्ज गर्न पनि सूचना जारी गरिएको डा गौतमले जानकारी दिनुभयो। प्रवक्ता डा गौतमले कोरोना पोजिटिभ देखिएका व्यक्तिहरूको सम्पर्कमा आएका व्यक्तिहरूलाई 5 दिन होम क्वारेन्टीनमा बस्न अनुरोध गर्दै 6ौं दिनमा मात्रै पीसीआर परीक्षण गर्न आग्रह गर्नुभयो।
सिम्टोमेटिक बिरामीलाई मात्र चाहिँ अस्पतालमा भर्ना गर्नु हुन सूचना अस्पतालहरूलाई चाहिँ जारी गरेका छौं। आज चाहिँ कसैलाई पोजिटिभ आयो भने आजै चाहिँ पीसीआर टेस्ट गर्ने पनि गरेको पाइयो। पीसीआर टेस्ट पोजिटिभ आउनलाई कम्तीमा 4-5 दिन टाइम लाग्छ। कोरोना पोजिटिभ व्यक्तिहरूसँग सम्पर्कमा आएका व्यक्तिहरूले 5 दिनसम्म क्वारेन्टीनमा बस्ने, अरूको सम्पर्कमा नआउने, 6ौं दिनमा मात्र चाहिँ पीसीआर टेस्ट गर्न हामी अनुरोध गर्छौं। र अब आइन्दा यो आइसोलेसनको व्यवस्थापन चाहिँ स्थानीय तहले गर्ने गर्नुपर्नेछ। होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राखिसकेपछि 14 दिनमा अनिवार्य रूपमा डिस्चार्ज गर्नुहुन समेत हामी जानकारी गराउँदछौं।
यसैबीच नेपालमा हिजो कोरोना भाइरसको संक्रमणबाट थप 10 जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या 411 पुगेको पनि मन्त्रालयले जनाएको छ। हिजो काठमाण्डुका 3 महिला र 1 पुरूष, पाल्पा, ललितपुर र भक्तपुरका 1-1 जना महिला, चितौन, धनुषा र रूपन्देहीका 1-1 पुरूषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हिजो देशभरका विभिन्न प्रयोगशालामा 9,584 जनामा गरिएको पीसीआर परीक्षणमा 1,325 जनामा कोरोना संक्रमण पुष्टि भएको पनि प्रवक्ता डा गौतमले जानकारी दिनुभयो। हिजो काठमाण्डुमा 602 जना, ललितपुरमा 64 जना र भक्तपुरमा 101 जना गरी काठमाण्डु उपत्यकामा मात्रै 767 जना संक्रमित थपिएका छन्। हिजोसम्म देशभरिमा 17,478 जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। हिजो थप 966 जना कोरोना संक्रमण मुक्त भएर घर फर्किएका छन्। हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या 46,233 पुगेको छ। मन्त्रालयका अनुसार उपचारपछि 72% संक्रमित निको भएका छन्। सक्रिय संक्रमितहरूमध्ये 190 जनाको आईसीयूमा र 36 जनाको भेन्टिलेटरमा उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोविड 19 महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धले नेपालको पर्यटन क्षेत्रमा 60 अर्ब भन्दा बढ़ीको घाटा परेको बताउँदै त्यसको पुनरुत्थान चुनौतीपूर्ण रहेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले हिजो आयोजना गरेको पर्यटन क्षेत्रलाई सुचारू गर्ने सम्बन्धी भर्चुअल अन्तर्क्रियामा मन्त्री भट्टराईले सावधानीपूर्वक पर्यटकीय गतिविधि खुला गर्न सबै पक्षको सहकार्य आवश्यक भएको बताउनुभयो। मन्त्री भट्टराईले अन्तर्राष्ट्रिय उडान नियमित गर्दै लैजाने र बोर्डिङ पास लिएको 72 घण्टा भित्रको पीसीआर टेस्ट नेगेटिभ लिएर आउँदा पर्यटकलाई नेपाल आउन रोक नभएको पनि उल्लेख गर्नुभयो। अब पर्यटन सेवा सुचारू हुँदा अन अराइभल भिसा दिने विषयमा सरकार सकारात्मक रहेको मन्त्री भट्टराईले बताउनुभयो। मन्त्री भट्टराईले पर्यटन क्षेत्रको पुनस्थापनाका प्याकेज कार्यान्वयनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र ब्याङ्कसँग मन्त्रालयका तर्फबाट निरन्तर छलफल भइरहेको पनि जानकारी दिनुभयो। त्यस्तै पर्यटन मन्त्री भट्टराईले संयुक्त अरब इमिरेट्स यूएईलाई नेपालको पर्यटन तथा हवाई क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ। हिजो मन्त्री भट्टराई र संयुक्त अरब इमिरेट्स यूएईका राजदूत सहीद हमदान अल नाकबी बीच भएको शिष्टाचार भेटमा मन्त्री भट्टराईले उड्डयनको क्षेत्रमा लगानी गर्न यूएई सरकार र व्यवसायीहरूलाई आग्रह पनि गर्नुभयो। मन्त्री भट्टराईले कोविड 19 को समयमा यूएईबाट नेपाल फर्कन चाहने नेपाली श्रमिकहरूको उडानका लागि यूएई सरकारको सहकार्यको प्रशंसा गर्दै आउँदा दिनमा पनि सहकारी जारी राख्न अनुरोध गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मन्त्रालयसँग सम्बन्धित विषयमा जानकारी र निगरानी गरी सरकारबाट भएका गैर उत्तरदायी कार्यहरूबारे जनतालाई सूचित गर्न र सरकारलाई खबरदारी गर्न आफ्ना सांसदलाई क्रियाशील रहन निर्देशन दिएको छ। कांग्रेस संसदीय दलले हिजो छाया सरकारको रूपमा क्रियाशील रही कार्य सम्पादन गर्नका लागि गठन गरेका पार्टीका मन्त्रालय स्तरीय समन्वय समितिका संयोजकलाई आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा खबरदारी गर्न निर्देशन दिएको पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो। कांग्रेसले सरकार मन्त्रालय र माताहत निकायबाट भएका व्यतिथि अनियमितता भ्रष्टाचारको जानकारी र निगरानी राख्ने त्यसको खबरदारी गर्ने र आम जनसमुदायलाई सूचित गर्ने कार्य प्रमुख प्रतिपक्षी दलको कर्तव्य भएको पनि उल्लेख गरेको छ। यसैबीच नेपाली कांग्रेस संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवं परिवर्तनका लागि पटक पटक अनशन बस्नुभएका डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। दलका प्रमुख सचेतक बालकृष्ण खाँडले हिजो जारी गर्नुभएको विज्ञप्तिमा जुम्लामा एक सातादेखि अनशनमा बस्नुभएका डाक्टर केसीको मागप्रति ऐक्यबद्धता जनाइएको छ। चितवन मेडिकल कलेजले 2 घण्टामा नै कोरोनाको पीसीआर परीक्षणको नतिजा दिन थालेको छ। अस्पतालले हिजोदेखि ऱ्यापिड एन्टिजेन टेस्ट मार्फत छिटो नतिजा दिने सेवा सुचारू गरेको जनाएको छ। यसका लागि 3,000 रूपियाँ तिर्नुपर्ने पनि अस्पताल प्रशासनले उल्लेख गरेको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
के हो भाइ, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नुपर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि
थ्याङ्क्स, मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। तलब र सुविधा प्राप्त नभएको जनाउँदै निजी संस्थागत विद्यालय शिक्षक युनियन इस्टुले 10 बुधे माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। संगठनले यही असोज 9 गतेसम्म सबै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र सम्भव भएसम्म सबै गाउँपालिकामा पुनः ज्ञापन पत्र बुझाउने र प्याप्सन एन प्याप्सनलाई स्मरण पत्र पनि बुझाउने निर्णय गरेको इस्टुका अध्यक्ष होमकुमार थापाले बताउनु भएको छ। निजी विद्यालयमा काम गर्ने शिक्षक तथा कर्मचारीलाई अहिलेसम्मको खाइपाई आएको तलब सुविधा यथाशक्य चाँडो प्रदान गर्नुपर्ने तथा निष्कासित शिक्षक तथा कर्मचारीलाई पुनः बहाली गरी काम गर्ने वातावरण सिर्जना गरिनुपर्ने संगठनले माग पनि गरेको छ। सर्वोच्च अदालतले इट्टा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पूर्वक्षका लागि थुनामा रहेका प्रतिनिधि सभाका निलम्बित सांसद तथा पूर्व मन्त्री अफताब आलम सम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ। न्यायाधीश मनोज कुमार शर्माको एकल इजलासले हिजो आलमको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगंजले पूर्वक्षका लागि थुनामा पठाउने आदेश मगाउने आदेश जारी गरेको हो। जिल्ला अदालतले आलमलाई पूर्वक्षका लागि थुनामा पठाउने आधार र कारणसहित आदेश सर्वोच्च अदालतले माग गरेको हो। आलमले कोविड 19 महामारीको समयमा जेलभित्र संक्रमणको जोखिम भएको उल्लेख गर्दै गत भदौ 31 गते रिहाई माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। सोही निवेदनमाथिको प्रारम्भिक सुनवाईपछि यस्तो आदेश जारी भएको हो। 2076 सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाले लेख्नु भएको महारानी उपन्यासलाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीको हिजो बसेको साधारण सभाले 2076 सालमा प्रकाशित कृति मध्ये ऐतिहासिक उपन्यास महारानीलाई प्रदान गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो। त्यसै गरी सभाले गत 6 दशकदेखि नेपाली गीत संगीत क्षेत्रमा समर्पित रही विशिष्ट योगदान पुर्याए बापत गायिका तथा संगीतकार शान्ति ठटाललाई 2076 सालको जगदम्बाश्री पुरस्कार दिने निर्णय पनि गरेको छ। बैतडी जिल्लाका दुई बालबालिका तथा एक किशोरीमा दादुरा र रूबेला रोग देखा परेको छ। पाटन र दशरथचन्द नगरपालिकामा ती रोगका बिरामी देखिएको स्वास्थ्य कार्यालयका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभएको छ। खोप लगाएर पनि दादुरा रूबेला संक्रमण देखिएकाले यसको विषयमा अध्ययन भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेश प्रसाद भट्टले बताउनुभयो। पहिरोको उच्च जोखिममा रहेको म्याग्दीको रघुगंगा गाउँपालिका 8 चौरखानीको बस्ती स्थानान्तरणका लागि जग्गाको खोजी शुरू भएको छ। भिरालो पाखोमा रहेको चौरखानीमा पहिरोको जोखिम बढेपछि सुरक्षित ठाउँमा स्थानान्तरणका लागि गाउँपालिकाले जग्गाको खोजी थालेको हो। गाउँको फेदीदेखि शिरसम्मको जमीन पहिरोले छियाछिया बनाएकाले थप क्षति हुन नदिन बस्ती स्थानान्तरण गर्न लागि गाउँपालिकाका अध्यक्ष भव बहादुर भण्डारीले बताउनुभयो। आत्मविश्वास, सरसफाई, व्यायाम र रोग प्रतिरोधी क्षमता बढ़ाउने जड़ीबुटीको सेवनले कोरोनालाई जित्न सकिने कोरोना संक्रमण निको भएकाहरूको अनुभव रहेको छ। कोरोना भाइरसको औषधि नबनिसकेको अवस्थामा जड़ीबुटीको प्रयोग गर्नाले पनि कोरोना भाइरस विरूद्ध लड्ने शक्ति प्राप्त गर्न सकिने वैद्यहरू बताउँछन्। पाल्पाबाट संवाददाता विष्णु खनालको यो रिपोर्ट।
घर आउँदाखेरि हस्बेन्ड वाइफकै पोजिटिभ आयो रिपोर्ट, कोरोना पोजिटिभ देखिएको, 81 आइसोलेसन अनि क्वारेन्टाइन हस्पिटल। ज्वानो पानी खाइन्थ्यो अनि त्यसमा पनि ल्वाङ खाइन्थ्यो, बिहान एकपटक साँझ एकपटक एक्सर्साइज गरिन्थ्यो दिनको 2 घण्टा आइसोलेसन बस्दा पनि, गुर्जुको पानी तताएर होइन बिहान साँझ तातो पानी खाने।
भारतबाट जेठ 12 गते नेपाल आई 27 दिन क्वारेन्टिन र 21 दिन आइसोलेसनमा बसी संक्रमण मुक्त हुनुभएका बगनासकाली छका रेशमराज पाण्डे आफ्नो अनुभव सुनाउनु हुँदै उहाँ जस्ता धेरैको अनुभव लगभग मिल्दो छ। आत्मविश्वास, सरसफाई, व्यायाम र जड़ीबुटीको सेवनले कोरोना संक्रमण जित्न सकिने अनुभव पूर्वखोला 2 जलपाका भुवन भट्टराईको छ।
14 दिन जति क्वारेन्टाइनमा आइसोलेसनमा बसियो, 15-16 दिन इम्युनिटी पावर बढाउँछ, त्यही बिहान बिहान व्यायाम गरिन्थ्यो। पेसार पानीको अदुवा लसुन अनि तातो पानी खानु चाहिँ स्वास्थ्यको लागि राम्रो हुन्छ।
त्यस्तै भारतको आन्ध्र प्रदेशबाट फर्किनु भएकी रिब्रिकोट साथकी लीला खत्रीले जड़ीबुटीकै सेवनले आफू कोरोना संक्रमण मुक्त भएको अनुभव सुनाउनुहुन्छ।
पीसीआर गरेपछि 9 दिनको रिपोर्ट आयो अनि त्यसपछि 14 दिन बसेर बेसार पानी, जनो पानी, चिनी लरो, गुर्जो, जडीबुटी खाएर निको भयो अनि अहिले कुनै पनि लक्षण देखेको छैन। हामी नानी पनि म पनि सबै ठिकै।
हालसम्म पाल्पामा 650 बढीमा संक्रमण पुष्टि भइसकेको छ। पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका अनुसार गत चैत यता 50% भन्दा बढी सेवाग्राही बढेका छन्। डाक्टरको सल्लाह अनुसार जड़ीबुटीको सेवन गर्दा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डाक्टर सभ्यता पन्थी बताउनुहुन्छ।
रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नको लागि खानपान, स्वस्थ जीवनशैली अप्नाउने, योगा मेडिटेसनहरू गर्ने, गुरुजीलाई चिनी लहरो भनेर चिनिन्छ र त्यो प्रशस्त पाइन्छ र गुर्जोमा चाहिँ टेनिस पोभेन, क्याडिफोलिन जस्ता केमिकल्सहरू पाइन्छ र तिनीहरूले चाहिँ हाम्रो रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ। सबै सहरमा पनि एन्टिभाइरल प्रपर्टी छ भन्ने कुरा अब धेरै रिसर्चहरूले नै प्रुभ गरेको हुनाले स्वास्थ्य कर्मीको सल्लाह दिन कुनै पनि आफ्नो खुसीले चाहिँ नखानु।
पछिल्लो समय कोरोना संक्रमणका कारणले खेर गइरहेको जडीबुटी र आयुर्वेदिक औषधि तर्फ आकर्षण बढ्दै गएको छ। नेपालका जंगलमा खेर गएका जडीबुटीको पहिचान र प्रयोग गर्न सके स्वास्थ्य सँगै आर्थिक अवस्था समेत सबल हुने देखिन्छ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
शुक्रबार साँझदेखि निरन्तर परेको अविरल वर्षासँगै आएको बाढ़ी पहिरोले अवरूद्ध बेसी शहर चामे सड़कमा हिजोदेखि सञ्चालनमा आएको छ। लमजुङ र मनाङ जिल्ला जोड्ने बेसी शहर चामे सड़क अन्तर्गत बाढ़ी पहिरोले अवरूद्ध बेसी शहर नगरपालिका 6 खरखरे भीर र मर्स्याङदी गाउँपालिका 4 स्थित अर्चले बेसीको पहिरो हटाएसँगै सड़क सञ्चालनमा आएको डुम्रे बेसी शहर चामे सड़क आयोजना कार्यालय लमजुङले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर 6 महादेव बेसीमा ट्रकको ठक्करबाट हिजो एक बालिकाको मृत्यु भएको छ। काठमाडौँबाट चितौं जाँदै गरेको डिब्बा ट्रकले ठक्कर दिँदा स्थानीय 3 वर्षीय बालिका सञ्चिता कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। कोरोना भाइरस महामारीका कारण 5 महिनादेखि बन्द भएका सिन्धुलीका सामुदायिक विद्यालयहरू खोलेका छन्। तत्कालका लागि विद्यालयमा विद्यार्थी उपस्थित नभए पनि शिक्षकहरूले विद्यालयमा उपस्थित भएर विद्यार्थीलाई शैक्षिक गतिविधिमा जोड्न विभिन्न माध्यमको प्रयोगबाट सिकाई सहजीकरण गरिरहेका छन्। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको यो रिपोर्ट।
कोरोना भाइरस महामारीका कारण 5 महिनादेखि बन्द भएका सिन्धुलीका सामुदायिक विद्यालयहरू खुलेका छन्। कतिपय विद्यालयहरू खुल्ने तयारीमा छन्। तत्कालका लागि विद्यालयमा विद्यार्थीहरू उपस्थित नभए पनि शिक्षकहरूले विद्यार्थीहरूलाई शैक्षिक गतिविधिमा जोड्नका लागि गृह कार्य दिने, स्वअध्ययन सामग्री वितरण गर्ने, अडियो भिडियो र रेडियोको माध्यमबाट कक्षा सञ्चालन गर्ने, थोरै विद्यार्थी भएका विद्यालयहरूमा कक्षा नै सञ्चालन गराउने जस्ता कार्यहरूमा शिक्षकहरू जुटेका छन्। शिक्षक योगेन्द्र प्रसाद अधिकारी,
कमलाबारी नगरपालिका लगायत यो सिन्धुल जिल्लैभरि होमवर्क दिने, चेक गर्ने, होमवर्क बुझाउन बोलाउने अनि फेरि चेक गरिदिएर उनीहरूको पृष्ठ पोषण सहित होमवर्क फिर्ता गर्ने, सम्पर्कमा नआएका होमवर्क लिन नआउने बच्चाहरू कहाँ कुन अवस्थामा छन् भनेर फोन सम्पर्क व्यक्तिगत रूपमा गरेर गार्जेनलाई उनीहरूलाई जोड्ने, इमेल, इन्टरनेट, फेसबुक चलाउँदा रहेछन् भने म्यासेन्जर ग्रुप बनाएर ग्रुप मार्फत उनीहरूलाई सामूहिक सूचनाहरू सम्प्रेषण गर्ने, क्लास वाइज ग्रुप बनाएर पनि धेरै स्कूलहरूले गरेका छन्।
वैकल्पिक माध्यमको पठन पाठनलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न शिक्षकलाई अनिवार्य विद्यालयमा हाजिर हुनुपर्ने सरकारको निर्देशन अनुसार सामुदायिक विद्यालयहरू असोज 1 गतेबाट खुलेको हो। मंगसिरमा परीक्षा सञ्चालन हुने भएपछि विद्यार्थीहरू पनि सिकाइका लागि कुनै न कुनै माध्यमको प्रयोगमा अनिवार्य जोडिएका छन्। विद्यार्थी मनिष खड्का,
पहिलेदेखि नै वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण अन्तर्गत अध्ययन गरिरहेको छु। अगाडि बढ्नको लागि हामीले कुनै न कुनै माध्यमबाट आफूलाई शैक्षिक गतिविधिमा जोडिराख्न अनुरोध गर्दछु।
अहिले वैकल्पिक प्रणालीको सिकाई सहजीकरणलाई थप प्रभावकारी बनाउन सिन्धुली को 9 स्थानीय तहले जिल्ला बाहिर रहेका शिक्षकहरूलाई जिल्ला भित्र फर्काउने, पीसीआर परीक्षण गर्न लगाउने, क्वारेन्टिनमा बस्न लगाउने जस्ता कार्यहरू पनि गर्दै आइरहेका छन्। फिकल गाउँपालिका सिन्धुलीका उपाध्यक्ष पार्वती सुनवार,
अहिले वैकल्पिक सिकाइ सहजीकरण गर्नलाई समस्या भयो, मान्छे पुगेन, त्यही भएर उहाँहरूलाई बोलाएको, आफ्नो घर जानेहरू अन्यत्र जानेहरूलाई बोलाएको।
सिन्धुलीका 576 विद्यालयहरूले यति बेला स्थानीय तहको भूगोलको आधारमा विद्यार्थीहरूलाई वैकल्पिक सिकाइ प्रक्रियामा जोड्न शैक्षिक गतिविधि सञ्चालन गरिरहेको बताउनुहुन्छ सिन्धुलीका शिक्षा समन्वय इकाई प्रमुख नेत्र प्रसाद गजुरेल।
सबै स्थानीय तहमा वैकल्पिक विधिबाट, कहीँ रेडियोबाट, कहीँ चाहिँ होमवर्क प्याकेज भन्ने नामबाट पनि, सामग्रीबाट, सदरमुकामको हकमा अनलाइनबाट पनि क्लास गरिरहेको छ।
विभिन्न माध्यमको प्रयोगबाट गरिएको वैकल्पिक शिक्षाले विद्यालय बन्द भएर घरमा नै बसेर स्वअध्ययन गरिरहेका विद्यार्थीको सिकाइ सहज बनाउन थप मदत गर्नेछ। कमल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली।
अब के अन्तर्राष्ट्रिय समाचार। कोरोना संक्रमितको संख्या लगातार वृद्धि हुन थालेपछि बेलायती सरकारले कड़ा नियम लागू गर्ने भएको छ। नयाँ व्यवस्था अनुसार सेल्फ आइसोलेशनको आदेशलाई तोड्ने आफ्ना नागरिकलाई बेलायती सरकारले 10,000 पाउण्डसम्म जरिवाना गर्ने बताइएको छ। बेलायतमा पछिल्लो केही हप्ताको अवधिमा संक्रमितको संख्या दोब्बरले बढ़ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। नयाँ व्यवस्था अनुसार सेल्फ आइसोलेशनमा बस्न अस्वीकार गर्नेले न्यूनतम 1,000 पाउण्ड जरिवाना तिर्नुपर्नेछ। पटक पटक यो नियम उल्लंघन गर्नेका लागि यो जरिवाना 10,000 पाउण्डसम्म पुर्याइएको हो। यसअघि सेल्फ आइसोलेशनलाई एक निर्देशनका रूपमा मात्रै लागू गरिएको थियो। नयाँ नियमहरू घोषणा गर्दै प्रधानमन्त्री बोरिस जोनसनले भाइरससँग लड्ने सबैभन्दा उत्तम उपाय भएकाले सबैले नियमको पालना गर्नुपर्नेमा जोड़ दिनुभएको छ। चीनले विगत 5 वर्षमा गरीबी निवारणका लागि 15 खर्ब चीनिया युआन भन्दा बढ़ी लगानी गरेको सरकारी अधिकारीले जानकारी गराएका छन्। चीनको राष्ट्रिय विकास ब्याङ्कद्वारा सार्वजनिक गरेको तथ्याङ्कमा सन् 2016 चालू वर्षको अगस्तसम्ममा गरीबी निवारणका लागि चीनिया राष्ट्रिय विकास ब्याङ्कले 15 खर्ब चीनिया युआनको ऋण परिचालन गरेको बताइएको छ। ब्याङ्कले गरीबी निवारणका लागि अल्पसंख्यक तथा गरीब समुदायको आर्थिक तथा सामाजिक दिगको विकासका लागि उक्त ऋण सहयोग दिएको हो। केही वर्ष यता सरकारको गरीबी निवारणको नीतिलाई मजबूत बनाउनुका साथै ब्याङ्क र सरकार बीचको सहयोगलाई बलियो पारिएको र जिम्मेवारीलाई व्यवहारमा उतार्दै गरीब समुदाय रहेका क्षेत्रमा गरीबी निवारण कार्यक्रमलाई प्रोत्साहन गरिएको बताइएको छ। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 3,12,23,648 पुगेको छ। त्यस्तै संक्रमणका कारण 9,64,762 जनाको मृत्यु भएको र संक्रमित मध्ये 2,28,17,540 जना निको भई घर फर्किएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। भारतमा गत 24 घण्टामा 87,382 संक्रमित थपिएसँगै संक्रमितको संख्या 54,85,612 पुगेको छ। त्यस्तै भारतमा पछिल्लो 24 घण्टामा कोरोना संक्रमणबाट 1,135 जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या 87,909 पुगेको छ। त्यस्तै पछिल्लो 24 घण्टामा अमेरिकामा 33,344 जना कोरोना संक्रमित र 294 जना मृतक थपिएको तथ्याङ्क सम्बन्धी संस्था ओल्डोमिटरले जनाएको छ। यो सँगै अमेरिकामा संक्रमितको संख्या 70,00,000 नागेको छ। त्यस्तै हालसम्म अमेरिकामा 2,04,118 जनाको मृत्यु भएको छ। विश्वमा संक्रमित संख्याको हिसाबले तेस्रो स्थानमा रहेको ब्राजिलमा पछिल्लो 24 घण्टामा 16,282 नयाँ संक्रमित थपिएका छन् भने 330 जनाको मृत्यु भएको छ। ब्राजिलमा संक्रमितको कुल संख्या करिब 55,00,000 पुगेको छ भने 1,36,895 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
झन्डै 6 महिनाको बन्दाबन्दीपछि आन्तरिक तर्फका निजी वायु सेवा कम्पनीहरूले सोमबारदेखि उडान भर्ने भएका छन्। आन्तरिक उडान सुरक्षित संक्रमण रहित गर्नका लागि तालिम तथा आवश्यक पीपी उपलब्ध गराएको बुद्ध एयरले जनाएको छ। कोविडसँग मिल्दाजुल्दा कुनै लक्षण भएका यात्रुलाई हवाई उडानमा पुनः निषेध गरिने भएको छ। विमानस्थलमा यात्रुको दोहोरो तापक्रम चेक जाँच, कन्ट्याक्टलेस चेक इन, सामाजिक दूरी, विमान चढ्नु अगावै ह्यान्ड सेनिटाइजेशन तथा हरेक यात्रुलाई मास्क तथा भाइजरको प्रयोग अनिवार्य गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। साताको पहिलो दिन आइतबार नेपाली शेयर बजारको कारोबार सूचक नेप्से 3 अङ्कले बढ़ेको छ। आइतबार 1,595.48 बिन्दुबाट शुरू भएको शेयर बजारको कारोबार 8 मिनटमा नै 1,605 बिन्दुसम्म पुगेको थियो। वृद्धि लामो समय टिक्न नसकेपछि आइतबार बजारको परिसूचक 1,575.18 बिन्दुमा झरेर बन्द भएको छ। आइतबार पनि नेप्सेको अनलाइन कारोबारमा समस्या देखिएको छ। 11:20 देखि 11:45 अनलाइन कारोबारको लागि अर्डर राख्न समस्या भएको थियो। आइतबार लगानीकर्ता होटल र जलविद्युतको शेयर बिक्री गर्दै ब्याङ्क र फाइनान्सको शेयरमा आकर्षित भएको देखिएको छ। आइतबार 188 कम्पनीका 92,23,712 किता शेयरहरू 2,74,27,00,000 रूपियाँमा किनबेच भएका छन्। राष्ट्रिय वाणिज्य ब्याङ्कले 241 शाखा सुर्खेतको वीरेन्द्र नगरमा सञ्चालनमा ल्याएको छ। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले ब्याङ्कको शाखा कार्यालयको आइतबार समुद्घाटन गर्नुभयो। त्यस अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले राष्ट्रिय वाणिज्य ब्याङ्क पूर्ण सरकारी ब्याङ्क भएकोले सरकारलाई सहयोग गर्नुपर्ने र ब्याङ्क नाफामुखी भन्दा पनि थप सेवामुखी हुनुपर्ने बताउनुभयो। मेगा ब्याङ्क नेपाल लिमिटेडले 18,00,000 किता शेयर लिलामी बिक्री गर्न गोप्य सिलबन्दी आह्वान गरेको छ। मेगा ब्याङ्कले 18,40,739.63 किता शेयर गोप्य सिलबन्दी बोलपत्रबाट बिक्री गर्न लागेको जनाएको छ। सर्वसाधारणले असोज 18 गते भित्र आफूले खरिद गर्न चाहेको प्रतिकृता शेयर र दर रेट खुलाई गोप्य सिलबन्दी मार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको ब्याङ्कले जनाएको छ। नेपाल आयल निगमले पेट्रोलमा हानिकारक पदार्थ मिसावट गर्ने 4 ट्याङ्करका चालकलाई कालोबजारी अभियोगमा मुद्दा चलाउने भएको छ। नेपाल आयल निगमले अम्लेखगंजमा 3 र थानकोट डिपोमा फेला परेको 104 ट्याङ्करका चालकलाई कारवाही चलाउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गरेको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिनुभयो।
कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि करिब 6 महिना बन्द रहेका आन्तरिक हवाई उडानहरू आजदेखि सुचारू हुँदैछन्। अब खेल समाचार।
राष्ट्रिय पुरुष फुटबल टीमका व्यवस्थापक मधुसूदन उपाध्यायले खेलाड़ीलाई प्राथमिकतामा राखेर मात्रै कर्मचारीको तलब वृद्धि गर्नुपर्ने बताउनु भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य समेत रहनुभएका उपाध्यायले खेलाड़ीलाई प्राथमिकतामा राखेर तलब वृद्धि गरेपछि मात्रै कर्मचारीको विषय अघि बढ़ाउनु पर्ने बताउनु भएको हो। राष्ट्रका लागि खेल्ने खेलाड़ीको तलबमा वृद्धि नगरेर कर्मचारीको प्रक्रिया अघि बढ़ाउँदा बाहिर राम्रो सन्देश नजाने र सो विषयमा उपयुक्त समेत नहुने व्यवस्थापक उपाध्यायको सुझाव थियो। एन्फा तत्कालीन अध्यक्ष गणेश थापाले 2052 सालमा एन्फा अध्यक्षमा निर्वाचित भएपछि खेलाड़ीलाई तलब दिन शुरूआत गर्नुभएको थियो। शुरूआती चरणमा 1500 तलब शुरू गरेर थापाले 15,000 पुर्याउनु भएको थियो। भ्रष्टाचारको आरोपमा थापा फिफाबाट प्रतिबन्धमा परेपछि एन्फाको नेतृत्वमा नरेन्द्र श्रेष्ठ हुँदै कर्माछिरिङ शेर्पासम्म आइपुगेको छ। तर लामो समय बितिसक्दा समेत खेलाड़ीको तलब बढ़न सकेको छैन। हाल पुरुष खेलाड़ीले एन्फाबाट मासिक 15,000 र महिला खेलाड़ीले 7,000 रुपियाँ पारिश्रमिक पाउँदै आएका छन्। भर्खरै मात्र कर्मचारी नियमावली आएसँगै एन्फाले आफ्ना कर्मचारीको तलब बढ़ाउने तयारी गरिरहेको छ। नियमावली कार्यान्वयनमा नआउँदा कर्मचारीले साउन यताको तलब समेत पाएका छैनन्। केही समय अघि आएको कर्मचारी नियमावलीले विगतमा स्थायी रूपमा रहँदै आएका कर्मचारीले अब करारका आधारमा काम गर्नुपर्ने भएको छ। एसियाली फुटबल महासंघ एएफसीले कर्मचारीलाई बेसिक पारिश्रमिक दिएर राख्नुपर्ने प्रस्ताव अगाडि सारेसँगै इन्फाले समेत आफ्ना कर्मचारीलाई करारमा राख्ने निर्णय गरेको हो। सामान्यतया कर्मचारीसँग इन्फाले 6 महिनादेखि 2 वर्षसम्म सम्झौता गर्नेछ। तर विगत लामो समयदेखि इन्फामा कार्यरत कर्मचारीले उपदान पाउनुपर्ने माग राखेपछि कर्मचारी नियमावली विवादमा आएको थियो। ब्याडमिन्टनका पूर्व राष्ट्रिय च्याम्पियन पशुपति पनेरूले खेल सामग्री सहयोग गर्नुभएको छ। नेपाली ब्याडमिन्टनका पूर्व शीर्ष खेलाड़ी पनेरूले ब्याडमिन्टनको खेल सामग्री उपलब्ध गराउनु भएको हो। हाल अमेरिकामा रहनुभएको पनेरूले ब्याडमिन्टनका अन्तर्राष्ट्रिय एम्पायर उदय अर्याल मार्फत उक्त सामग्री उपलब्ध गराउनु भएको हो। पूर्व च्याम्पियन पनेरूले यसअघि पनि ब्याडमिन्टनका खेलाड़ीलाई खेल सामग्री सहयोग गर्दै आउनु भएको थियो।
अब मौसम आज देशका अधिकांश भागमा बदली रही प्रदेश 1, 2 र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकमा मन्त्री परिषद पुनर्गठनका विषयमा छलफल, बैठक आज पुनः बस्ने। कोरोना भाइरस परीक्षण प्रयोगशालाको गुणस्तर सुधार गर्न प्रयोगशाला संचालकलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन। करिब 6 महिनापछि आजदेखि आन्तरिक हवाई उडान शुरू हुँदै पार्टीका मन्त्रालय स्तरीय समन्वय समितिका संयोजकलाई आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा खबरदारी गर्न कांग्रेस संसदीय दलको निर्देशन। र कोरोनाको संक्रमितको संख्यामा लगातार वृद्धि भएपछि बेलायती सरकारद्वारा कड़ा नियम लागू, नियम तोड्नेलाई 10,000 पाउण्डसम्म जरिवाना गरिने। यसका साथै बिहान 7 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।